समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, बडा दशैंको सातौं दिन आज परम्परागत रूपमा दशैंघरमा फूलपाती भित्राउने गरिन्छ। कोविड 19ले यसपालिको चाडपर्व विगतमा भन्दा नितान्त भिन्न रहनेछ। आफ्नै परिवारभित्र दशैंलाई सीमित राख्न सके संक्रमणको बढ़दो क्रमलाई नियन्त्रण गर्न मदत मिल्ने विज्ञहरूको सुझाव छ। चाडबाडमा ज्येष्ठ नागरिकहरूसँग घुलमिल हुँदा उहाँहरू संक्रमणको खतरामा पर्न जाने हुँदा यस्तो परिस्थितिमा परम्परा मान्ने क्रममा जोखिम मोल्नु पक्कै बुद्धिमानी हुने छैन। चाडबाड मनाउने परम्परामा यस वर्ष अत्यधिक सावधानी अप्नाउने विषयमा कस्तो छ त सामाजिक मनोविज्ञान, यसबारेमा हामी चर्चा गर्नेछौं। साथै अन्य सामाजिक, आर्थिक एवं राजनैतिक विषयमा केन्द्रित रहेर आजको अन्तर्सम्वादमा हामी वरिष्ठ पत्रकार तीर्थ कोइरालासँग कुराकानी गर्दैछौ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार तीर्थजी, स्वागत छ रेडियो नेपालको अन्तर्सम्वादमा।
नमस्कार। अनि आज त दशैंको फूलपातीको शुभकामना।
हजुर, शुभकामना यहाँलाई पनि, सम्पूर्ण हाम्रा आदरणीय श्रोताहरूलाई पनि फूलपातीको अवसरमा शुभकामना व्यक्त गर्दै संवादको क्रमलाई अगाडि बढ़ाउ। मैले एउटा शब्द प्रयोग गरेको छु, एउटा सामाजिक मनोविज्ञानको। नियमित रूपमा मनाइने चाडबाड र यसपालिको चाडबाड पक्कै पनि फरक छ। मानिसहरू कसरी टीका लाउने होला, कसरी आफन्त कहाँ जाने नजाने, विभिन्न किसिमका प्रश्नहरू तेर्सिएका छन् समाजको अगाडि। अब मनोपरामर्शविदले भन्दा पनि एउटा पत्रकारलाई प्रश्न आउँछ, कुनै भयो भने यहाँ त पत्रकार, यहाँ त संचारकर्मी के होला भनेर एउटा जिज्ञासा राखे जस्तै। आम रूपमा हेर्दाखेरि एउटा पत्रकारको दृष्टिकोणले अहिलेको दशैंमा मानिसहरूको सामाजिक मनोविज्ञान कसरी हेर्न सकिन्छ?
अब के देखिन्छ भने मानिसहरू, तपाईँ हामी पनि त्यही समाजकै मानिस हौं, हामी अलिकति सावधान, सचेत, डराएको अवस्था चाहिँ छ। तर व्यवहारमा चाहिँ फेरि अब लकडाउन अथवा निषेधाज्ञा खुल्ने बित्तिकै हामीलाई कस्तो लाग्दो रहेछ भने अब त रोग पनि गइगयो नि भने जस्तो लाग्ने के। त्यसले गर्दाखेरि वहाँ त सडकमा निस्किहाल्ने या चाहिँ सामाजिक व्यवहारमा पनि कता कता चुकिहाल्ने अवस्था चाहिँ छ। त्यसले गर्दा सचेत गराइराख्नुपर्ने अवस्था देखिन्छ अहिले। तर नडराएर थाहा नपाएर होइन, थाहा पाउँदा पाउँदै मानवीय स्वभाव हो भनौँ, या एक हिसाबले भन्दाखेरि अलि अनुशासनमा नबसे जस्तो उयो भन्छन् नि, पहिलोचोटि बिहा गर्दाखेरि यस्तै हो भन्दै कसैले भन्थ्यो, त्यस्तै पहिलोचोटि परेको, पहिलोचोटि कोरोनाको बिचमा, कोभिडको बिचमा चाहिँ दसैँ मनाउनु पर्दाखेरि त्यो प्र्याक्टिस नभएको हो कि भनेर जस्तो देखिन्छ कि। तपाईँ असन बजार हेर्नुहोस्, या तराईको हाट बजारहरू हेर्नुहोस्, या जहाँ भिडभाड हुने अवस्था हो, बसमै पनि चढ्दाखेरि कतिपय अवस्थामा अलिकति त्यो जुन ठाउँमा हामीले सावधान हुनुपर्ने हो, त्यो सावधानी चाहिँ अलिक कम देखिए जस्तो लाग्छ।
अब अलिकति जोखिममा परेका वर्गहरूको कुरा गरिन्छ, दीर्घ रोगीहरू, ज्येष्ठ नागरिकहरू, अलिकति हामीले बचाउ गर्नुपर्ने वर्ग पनि छ समाजमा। अब दशैंको चाडबाडमा एउटा आफन्त कहाँ गयो, अर्को कहाँ किन आएन भनेर रिसाउने अथवा मन दुखाउने, यस्ता खालका पनि सामाजिक प्रवृत्तिहरू त हामी कहाँ छँदै नै छन्। तर यहाँले भने जस्तै यो एउटा विशिष्ट परिस्थिति हो, सधैँभरि यस्तो खालको स्थिति त आउँदैन, यो महामारीको बेलामा स्वयं व्यक्ति नै सचेत हुनुपर्छ भनिरहँदाखेरि, अब दशैंको टिकटालोलाई भर्चुअल रूपमा चाहिँ हामी प्रयोग गरौं भनेर भनेका छौं। हुन त धेरै नेपालीहरू, लाखौं नेपालीहरू विदेशमा छन्, त्यही भर्चुअल टीका नै लाएर चित्त बुझाइरहेका छन्। अब स्वदेशभित्र बस्नेहरूले पनि त केही न केही फरक पन्त अप्नाउनु पर्यो नि, होइन? के गर्न सकियो
यसलाई? दुईटा हिसाबले हेरौँ, एउटा चाहिँ भर्चुअल हिसाबले जान पनि सकिन्छ, होइन, त्यो सुविधामा छौँ या हुनुहुन्छ, उहाँहरू भर्चुअल हिसाबले जान सक्नुहुन्छ, जान सकिन्छ। अब जो त्यो सुविधा पनि नहोला, उहाँहरूले चाहिँ नि अलिकति आफूलाई योचोटि यस्तै भयो, हामीले आखिरी त कहिलेकाहीँ भन्छौँ घर परिवारमा जुठो पर्थ्यो, होइन, कोही मान्छे मरे अवस्थामा हामी मनाउँदैनथ्यौँ, कहीँ परदेश हुन्थ्यो, भर्चुअल पनि थिएन, होइन, त्यो अवस्थामा पनि हामीले यस्ता चाडबाड मनाउँदै आएका हौ। त्यसलाई आफूमै परिवार बिचमै अथवा जति सकिन्छ सानो समूहमा चाहिँ मनाउनु पर्ने अवस्था, किन ज्ञान रहे अहिले खुब चल्तीको भनाइ आइरहेछ, ज्ञान रहे दसैँ त अर्को चोटि मनाउला न भन्ने हिसाबले यसरी पनि गर्न सकिन्छ। यसमा चाहिँ नि आटिहाल्नु पर्ने यो दसैँ चाहिँ नि अब फेरि आउँदै नआउने पनि होइन, या दस बाह्र वर्षमा आउने पनि होइन, बाह्र वर्ष मेला जस्तो पनि होइन, यो होइन,
हरेक वर्ष आइ नै हाल्छ,
कुम्भ मेला जस्तो होइन, हरेक वर्ष आइहाल्छ। त्यसैले यसलाई अलिकति के अनि घरको यो जुन हिसाबले सामाजिक चाडको रूपमा थियो, यो शुभकामना आदान प्रदान गर्ने हिसाबले अरू अरू हिसाबले चाहिँ नि हामी त्यसरी मनाउन सक्छौँ भर्चुअल हिसाबले अथवा अरू हिसाबले, तर भेला हुने कुरा मात्रै हो यसमा समस्या
होइन,
भेला हुने भौतिक रूपमा हामी भेला हुने कुरा मात्रै हो, अरू सबै कुरा यसले छुट दिएको छ।
नेपालमा हजुर, नेपालमा अब संचारकै कुरा गर्दा होइन, टेलिफोन अहिलेका अधिकतम नयाँ नयाँ एप्सहरू सँगसँगै देशभरि होइन सयौंवटा चाहिँ सामुदायिक एफएम रेडियो स्टेशनहरू पनि छन्, टेलिभिजन स्टेशन पनि छन्, जसरी अरू अवसरहरूमा शुभकामना आदान प्रदान हुन्छ ती माध्यमबाट, सायद दशैंको अवसरमा ल यसपालि टाढा हुनुभएका मानिसलाई हामी रेडियो टेलिभिजनको माध्यमबाट नै म शुभकामना दिन्छु र टीका लगाइदिए आशीर्वाद दिए भन्न पनि सकियो होइन, अब विशिष्ट परिस्थितिमा
एकदमै यसले हामीलाई दुईटा दुईटा हिसाबले हामीलाई एकदमै अगाडि बढाएको छ, यसले अगाडि बढाएको पनि भन्नुपर्छ यो के, किनभने नयाँ प्रविधिको प्रयोग गर्न एउटा जान्यौँ हामीले, जान्नुपर्छ, यसले सिकाउँछ, यो प्र्याक्टिस गरिसकेपछि फेरि फेरिलाई पनि यो काम लाग्न सक्छ। अर्को चाहिँ नि राज्यले पनि यो चाहिँ सङ्घीय प्रणालीको उपयोग गर्न चाहिँ एउटा मौका हो क्या, यसको प्रयोग कसरी गर्दाखेरि चाहिँ नि यसको कति हामी सक्षम हुने रहेछौँ भन्ने दुईटा कुरा चाहिँ नि एकदमै हाम्रो प्र्याक्टिसमा आउने कुरा हो क्या, यो अभ्यासमा यो आउने विषय हो, यसलाई सक्दो उपयोग गर्ने र नयाँ नयाँ ढङ्गले चाहिँ नि त्यसको उपयोग गर्न सिकाउन
हामी,
किनभने ट्याक के जुममा या जुममा मिटिङ गर्न अहिले हामीले सिकिराखेका छौँ, त्यसबाट धेरै कुराहरू भइराखेको छ। त्यसै गरी दसैँ पनि अथवा दसैँ जस्ता भेला हुने चाडबाडहरूलाई पनि हामी त्यसरी गर्न सक्छौँ। त्यसले चाहिँ हामीलाई के गराउँछ भने सङ्कटमा कसरी बनाउने भन्ने कुरा पनि हामीले सिक्छौँ,
दसैँ
या चाडबाड त्यो त्यो हिसाबले। अब अहिले हामी म अनलाइनमा काम गर्छु, अनलाइन पत्रकारितामा हामी घर घरमा बसेर काम गरिरहेका
छौँ होइन,
इभन ठुल्ठुला पब्लिकेसन हाउसको पत्रिकाको काम पनि घरबाटै भइराखेको छ
होइन,
कहिले कल्पना गरिँदैन थियो नि त, भने दसैँ या तिहार या अरू ठुला चाडबाडलाई पनि त्यसरी गर्न सकिन्छ, सकिन्छ होइन।
पछिल्लो उदाहरणै हेर्दाखेरि एउटा काठमाडौँ उपत्यकामा पछली भैरवको जात्रा नगरी नहुने रहेछ, तर सबैजनाले चाहिँ पहेँलो रङको वस्त्र होइन गेरु रङको चाहिँ पिपिई लगाएर पनि खटयात्रा गरेको त हामीले देखि नै हाल्यौँ, त्यस कारण यो अवस्था अनुसारको व्यवस्था नै रहेछ होइन त जीवन भनेको,
होइन यो त के छ भने अहिलेसम्म हामीले हाम्रो पिता पुर्खा पहिले दसैँ कसरी मनाउँथे, अहिले कसरी मनाइयो होइन, हामी कसरी मनाउँदै आएका छौँ, पोहोरको दसैँ भन्दा अहिलेको दसैँ पक्कै फरक छ होइन, हरेक वर्ष फरक हुँदै जान्छ भने अहिले चाहिँ एउटा प्याराडाइम सिफ्ट भयो भन्छ नि है अङ्ग्रेजीमा, यो त्यो पुरै एउटा एउटा अवस्थाबाट अर्को अवस्थामा गयो क्या यो है, त्यसले गर्दाखेरि दसैँलाई अब सांस्कृतिक हिसाबले हामी उही ठाउँमा छौँ, हाम्रो चिन्तन उही छ होइन, यसको धार्मिक हिसाबको यसको महत्त्व उही छ, सबै छ, अघि भने मात्रै भौतिक रूपमा भेला हुने कुरालाई चाहिँ यसले अलिकति असहज बनाएको छ। अब यो यो अवस्था अहिले मात्र होइन, अर्को वर्ष पनि यस्तै हुन सक्छ, त्यो पनि सोचौँ न, अर्को वर्ष पनि यस्तै हुन सक्छ, अथवा हामी नै पनि अभ्यस्त भएर अब यसरी नै मनाउँदा ठिक हुने रहेछ भन्ने अवस्थामा पनि पुग्न सक्छौँ, फेरि
एउटा परम्परा पनि बस्न सक्छ, बिस्तारै
परम्परा बस्न सक्छ। त्यसैले यो सङ्कटसँगै एउटा अवसर पनि हो, सिक्ने अवसर, चुनौतीसँगै अवसर पनि आउँछ भन्छन्
होइन,
यो चुनौतीसँगै आएको अवसरका रूपमा यसलाई परिणत गर्नुपर्छ भन्ने
हजुर। अब संचार क्षेत्रको विज्ञको नाताले केही संचारसँग सम्बन्धित कुराहरू पनि अगाडि सार्न चाहन्छु। पछिल्लो विषयकै कुरा गर्दा, हिजोबाट नेपालमा एउटा क्लिन फिट लागू गर्ने सरकारले निधो गरेको छ होइन, धेरै लामो समयदेखि यसको एउटा आर्थिक पाटो पनि छ र यसमा असहमत हुने एउटा पक्ष पनि छ, व्यवसायहरू पनि होलान्, तर मूलत यसरी चाहिँ क्लिन फिट नेपाली टेलिभिजन माध्यमहरूमा चाहिँ लागू गर्दाखेरि आर्थिक रूपमा हाम्रा देशभित्रका चाहिँ विज्ञापन उत्पादकहरू भए अथवा संचार व्यवसायीहरू भए यिनीहरू लाभान्वित हुन सक्छन् भनेर जुन किसिमको चाहिँ दावी गरिएको छ, के परिस्थिति होला यसरी यो क्लिन फिट अगाडि आइसकेपछि?
यो एकदमै राम्रो निर्णय हो, यो धेरै वर्षदेखि माग हुँदै आएको, धेरै वर्षदेखि सोचाइमा रहेको र गत वर्ष यसलाई चाहिँ यो योभन्दा अघिल्लो होइन अझ अघिल्लो संचार मन्त्री गोकुल बास्कोटा हुनुहुँदा उहाँले चाहिँ नि अलिकति यसलाई फोर्सफुल्ली अगाडि बढाउनु भएको हो मैले बुझेसम्म। यो एकदमै राम्रो निर्णय हो। अब यसले आर्थिक रूपमा मात्रै होइन, आर्थिक रूपमा चाहिँ हाम्रो नेपालको विज्ञापन बजार चाहिँ 7 अरब चान्चुन अथवा 8 अरबको अनुमान गरिन्छ। अब यो यसमा चाहिँ नि क्लिन चिट लागू हुने बित्तिकै यो चाहिँ डबल या त्रिबल हिसाबले माथि जान्छ भनेर चाहिँ अनुमान पनि गरिरहेछ। तर के छ भने हामी पहिले पनि एकचोटि एकदम पर्सि साउन 1 गतेदेखि लागू हुने भनेर एकचोटि पहिले पनि घोषणा भएको थियो तर हुन सकेन होइन, यसपटक मलाई लाग्छ त्यस्तो नहोला। तर यसको देहाएका पक्ष हुन्छन्, प्राविधिक पक्ष या अरू कानुनी पक्ष या यस्ता विविध पक्षहरूमा तयारी कस्तो भएको छ भन्ने कुरा चाहिँ नि मैले बुझेको छैन। यसको तयारी नभइकन फेरि पछाडि सर्नुपर्ने अवस्था भयो भने चाहिँ एकदमै राम्रो कुरा होइन, किनभने यो यति लामो समयदेखि कुरा हुँदै आएको र अत्यन्तै यो राम्रो विषय हो। यसमा के छ भने आर्थिक पक्ष छ एकातिर भने अर्कोतिर यसको अघि तपाईँले भन्नुभयो व्यवसायीहरूले राज्यको कुरा छ, अर्को व्यवसायीको कुरा छ, अर्को व्यक्तिगत अथवा इन्डिभिजुअलहरूले पाउने बेनिफिट पैसाकै मात्रै पनि होइन, त्यो चाहिँ के भन्छ कलाकारहरूले काम पाउने होइन, त्यसको चाहिँ स्वर दिने मान्छेले काम पाउने, त्यसपछि त्यसको सिर्जना गर्ने मान्छेले काम पाउने विज्ञापनको होइन, धेरैवटा कुरा छ यसले, त्यसलाई चाहिँ नि एकदमै माथि पुर्याउँछ त्यसले। हामी त अहिले सुरु सुरुमा कतिपय हाम्रा कलाहरू नै प्रयोग भएका छैनन्, त्यो कला प्रयोग गर्नुपर्छ भनेर अन्तर्राष्ट्रिय रूपमा हाम्रो जनशक्तिले चाहिँ नि प्रतिस्पर्धा गर्ने अवसर पनि पाउँछ। यी सबै कुराहरूले गर्दाखेरि यो अत्यन्तै सहयोग्य निर्णय हो। तर अब यसको कार्यान्वयन पक्ष चाहिँ नि कति तयारी कस्तो छ भन्ने कुरामा भर पर्छ। मलाई लाग्छ यो तयारीका साथ गरिएको नै हो, किनभने अब धेरै वर्षदेखि यसको कुरा उठ्दै आएको थियो र यसमा अब सरकारले तयार गरेन भन्ने कुरा चाहिँ कानुनी पाटोमा या यसको नीतिगत कुरा र यसको निर्णय गर्ने कुरामा हो, तर प्र्याक्टिसमा चाहिँ व्यवसायीहरूले र यसमा संलग्न हुने जनशक्ति यसको व्यक्तिहरू पनि उत्तिकै जागरुक र सहयोगी या यसको सँगै चाहिँ नै सँगसँगै पाइला कदम बढाउन सक्नुपर्छ र यो ब्याक फेरि फर्किने अवस्था चाहिँ हुन दिनु हुँदैन र अगाडि बढ्ने भनेर साँच्चै अगाडि नै जाने कुरा चाहिँ
गरिनुपर्छ। हजुर, अब यो पछिल्लो समयमा आएको परिवर्तनमा सामाजिक सञ्जाल र त्यसले प्रवाह गर्ने सूचना होइन, यो आधिकारिक रूपमा यो समाचार हो कि होइन, किनभने कसैले पनि आफ्नो सञ्जाल मार्फत सूचनाहरू आदान प्रदान गरिरहेका छन् र मानिसमा एउटा कुन समाचार हो र कुन होइन भन्ने कुरा छुट्याउनु पनि एउटा गाह्रो, र अर्कोतिर चाहिँ विश्वव्यापी रूपमा एउटा इन्फोडेमिक भने पेन्डेमिक भने जस्तै यो सूचना संचार क्षेत्रमा पनि यी विकृतिहरू पनि यसले सँगसँगै ल्याइरहेको छ, एकातिर अवसरहरू ल्याइरहेको छ होइन। त्यस कारण अहिले परम्परागत संचार माध्यम र अहिले इमर्ज गरेको सोसियल मिडियालाई अलिकति विश्लेषण गरिपाउन।
यस्तो छ, यो सोसियल मिडिया भनेको चाहिँ तपाईँ हामी बाटोमा उभिएर बोल्या जस्तो हो होइन, यो व्यक्ति बोलेको हो, त्यसलाई त्यसरी लिनुपर्छ। व्यक्तिले भनेको कुरा व्यक्ति व्यक्तिगत चाहिँ अभिव्यक्ति स्वतन्त्रतालाई उपयोग गर्ने कुरा हो, त्यसलाई उपभोग गर्ने कुरा हो। मैले के बोल्नुहुन्छ के बोल्नुहुन्न भन्ने कुरा चाहिँ व्यक्तिले निर्धारण गर्ने कुरा हो, र उसले बोलेको कुरा जसरी सडकमा जथाभावी बोल्दै हिँड्न पाइँदैन, त्यसलाई चाहिँ हिँड्यो भने पनि समाजले राम्रो मान्दैन, त्यसै गरी सामाजिक सञ्जालमा पनि जथाभावी बोल्ने जथाभावी बोल्दै हिँड्ने गर्नु हुँदैन, गर्नेलाई समाजले त्यही क्याटेगोरीमा त्यही त्यही श्रेणीमा त्यही तहमा राख्ने स्वाभाविक बुझाइ हुनुपर्छ
है।
र अब मूलधारको सञ्चार माध्यम भन्ने बित्तिकै त्यो काहीँ न काहीँ रजिस्टर दर्ता भएको हुन्छ होइन, काहीँ न काहीँ त्यसको आबद्धता हुन्छ, र गलत कुरा गर्यो या गलत अवस्था आयो भने त्यसलाई कसै न कसैले सावधान सचेत गराउने अथवा सामान्य दण्डित गर्ने होइन, ती कुराहरू आउँछन्। अब त्यो दुइटै कुरा भन्दा ठुलो कुरा चाहिँ सामाजिक बहिष्करणको कुरा हो। तपाईँले हरेकचोटि हरेक कुरामा हरेकचोटि दण्डित गर्ने कुरा पनि राम्रो होइन, दण्डित हुनु राम्रो पनि होइन, तर त्यस्तो भइदिएको अवस्थामा चाहिँ समाजले नै यो सधैँ यस्तै लेख्ने हो, यस्तै बोल्ने हो होइन, यस्तै गरी हिँड्ने हो, त्यस कारण यस्तो कुरा नपठाउनु है भन्ने चाहिँ
स्वतः पनि स्थापित हुँदै जान्छ। त्यसको मान्यता
त्यो मान्यता स्थापित हुँदै गएपछि स्वतः कि उसले सुधारिन कर लाग्छ कि चाहिँ उसले यो त्यो 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 दुनियाँबाट बिदा लिनुपर्ने अवस्था आउँछ। त्यसमा यसमा धेरै मलाई लाग्छ धेरै टाउको दुखाउनु पर्ने कुरा होइन
होइन,
किनभने यस्तो यस्तो कुरा संसारमै हुन्छ, यहाँ नेपालमा मात्रै भएको होइन, अन्यत्र
पनि यसै नै समाज जस्तो छ त्यही अनुसारको सामाजिक सञ्जाल पनि अगाडि बढिरहेछ, खालि एउटा रिफ्लेक्सन मात्रै अलिक प्रष्ट रूपमा आउने चाहिँ अवसर पाए।
अमेरिकामा भएको हाम्रो नेपाली एकजना साथी उतै बस्नुहुन्छ, उहाँले हिजो अस्ति कुनै सामाजिक सञ्जालमै लेख्नु भएको थियो, मलाई यो अमेरिकी चुनावमा आरोप प्रत्यारोपको कुरा हेर्दाखेरि मैले यहाँको चाहिँ टेलिभिजन हेर्नै छोडेँ, मलाई चाहिँ त्यति घृणा लाग्यो भने। अब राजनीति भन्ने कुरा चाहिँ नि हामीले सोचेको एकदम आदर्श कुरा होइन रहेछ नि त
होइन,
अमेरिकामा कुनै बेला कुनै राष्ट्रपतिको चुनाव धाँधली भयो भनेर मन परि बोल्या पनि एक दुईचोटि दुई चारचोटि नै सुनिसक्यो होइन, हाम्रो त अमेरिका भनेको त आदर्श हो नि त हाम्रो लागि, अथवा भारतकै राजनीति हेरौँ होइन, अथवा प्रजातान्त्रिक भनिने मुलुकहरूकै पश्चिमा मुलुकहरूकै प्रजातन्त्रलाई हेऱ्यौँ भने पनि त्यो देखिन्छ। तर के छ भने हामीले चाहिँ हामी नै खतम भयौँ भनेर हामी सोध्छौँ, किन सोध्छौँ भने हामी त्यस्तो खतम हुनुपर्ने होइन, हामी त्यस्तो खतम बाटोमा होइन, हामी त राम्रा हौ भन्ने त्यो मानसिकताका कारणले हामी चाहिँ खतम भयौँ भन्ने सोचेको हो। त्यो हुन चाहिँ जहाँ पनि हुँदो रहेछ भन्ने कुरालाई पनि बुझ्नुपर्छ।
हजुर, आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको बिहानीमा हामी वरिष्ठ पत्रकार तीर्थ कोइरालासँग कुराकानी गरिरहेका छौं। केही समसामयिक सन्दर्भहरू, आर्थिक, सामाजिक, राजनैतिक विषयहरू जोडेर हामी प्रश्नोत्तरमा छौं। तीर्थजीलाई म अर्को एउटा प्रश्न राख्न चाहन्छु। अहिले कोविड 19 का कारणले सरकारले जुन प्रयास गरिरहेको छ जनताको जीवधनको सुरक्षा गर्नको लागि, जीव ज्यानको सुरक्षा गर्नको लागि भनौं, अब शुरू शुरूका दिनमा स्थिति यति भयावह थिएन, अहिले अब स्थिति एउटा उत्कर्षमा पुग्यो भनेर भनिएको छ। जुन प्रकारले सरकारले सेवा प्रदान गर्न खोजेको छ त्यसमा जनताका असन्तुष्टिहरू छन्, जनताले जुन किसिमको चाहिँ नियम र निष्ठा पालना गर्नुपर्ने छ त्यहाँ कमजोरी छ, सबैतिर चाहिँ सच्याउनु पर्ने अवस्था छ नि होइन। विन विन भने जस्तो नि लुज लुजको स्थिति जस्तो देखियो होइन, सरकारले पनि जस नपाउने, जनताले पनि सुख नपाउने, यो जुन एउटा परिस्थिति निर्माण भएको छ के हुन सक्ला, के उपाय सुझाउन सकिन्छ?
यो अब यो त अब सरकारको कुरा पर्यो होइन, सरकारले नै गर्ने, सरकारले नै सोच्ने हो, तर एउटा इन्डिभिजुअल एउटा पेसागत मान्छेको हिसाबले मलाई यो यो विषय चाहिँ नि संसार नै होइन, नेपाल मात्रै होइन, नेपाल सरकार मात्रै होइन, नेपालको हरेक नागरिक मात्रै पनि होइन, हरेक मान्छे यो दुनियाँको अहिले लर्निङ बाई डुइङ भन्छ नि, होइन, गर्दै सिक्दैमा अवस्थामा छ। डब्ल्युएचओको चाहिँ कतिवटा मापदण्डहरू उसका चाहिँ उसले जारी गरेका सूचनाहरू कति परिवर्तन भएर आइसके दुनियाँका, अहिले दुनियाँको विज्ञान सबै स्वास्थ्य विज्ञानको विषय यसका अनुसन्धानहरू सबै कोभिडमा केन्द्रित छन् होइन, त्यति हुँदाहुँदै पनि यो चाहिँ एकदमै चेन्ज भएर आइरहेको छ होइन। यसो गर्ने भने खोपकै कति ठाउँमा चाहिँ नि परीक्षण भइरहेको छ, कति ठाउँमा होइन, एक ठाउँमा गएर अब हुन्थ्यो नि त होइन, अब ल आइहाल्यो, अब आउनै लाग्यो भनेको छ, आएको छैन। अब नेपालमा पनि यो चाहिँ नि होम ग्रोन चाहिँ नि यहीँ उब्जेको चाहिँ रोग होइन, होइन, यो कहीँबाट आयो, संसारै ढाक्यो, त्यस्तो रोग हो। अब यसमा हामी पनि लर्निङ बाई डुइङमै छौँ, नेपाल सरकार पनि लर्निङ बाई डुइङमै छ मेरो विचार होइन, तर हाम्रा आशाहरू, हाम्रा अपेक्षाहरू र हाम्रा ए यसो गरे हुन्थ्यो भनेर मान्छेका विभिन्न कोणबाट सुझाव भनौँ या आक्रोश भनौँ या सल्लाह भनौँ, विभिन्न ढङ्गले अभिव्यक्ति भएका छन्। यसलाई अन्यथा लिनै मिल्दैन, यसो गर्दा चाहिँ राम्रो हुन्छ भनेर कुनै नागरिकले भन्छ, हो अब सरकारले के हिसाबले गरेको हुन्छ, त्यो प्रपर कम्युनिकेसन नभएको कारणले गर्दाखेरि भ्रमहरू होइन आक्रोशहरू उत्पन्न भएका छन्। अब सुरुमा सुरुको अवस्थामा हामी जसरी चाहिँ डराइन लकडाउन सुरु भयो होइन, सुरु भयो, राहतका प्याकेटहरू बाँड्ने चाहिँ एकदम भक्का भगुवा, राहत त अब दिनुपर्ने अवस्था अब आउँदैछ होइन, हो रहेछ नि त। अब यसको अवधि यति लामो हुन्छ, यस्तो अप्ठ्यारो पर्छ भन्ने अनुमान भएन एउटा। अर्को चाहिँ नि तपाईँको यो सबै कुरा केन्द्रीय सरकारले बोक्न खोजे जस्तो लाग्छ मलाई चाहिँ, होइन, सबै कुरा आफूले बोक्न खोजेपछि सबै जस अब जस पनि बोक्नुपर्ने हुन्छ क्या त्यसले, होइन। अब यसमा जसभन्दा अब जस बढी आउने आइराखेको छ नि, त्यो कारण के हो भने केन्द्रीय सरकारले सबै कुरा आफैले बोकेर हो, मलाई मेरो बुझाइ चाहिँ।
यसलाई चाहिँ संघीय सरकार स्थानीय तहहरूमा चाहिँ अधिकार प्रत्यायोजित गर्ने साधन स्रोत चाहिँ बाँडफाँड गर्ने एउटा परिपाटीको पनि अलिकति अभाव चाहिँ यहाँ देखियो,
त्यो 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 अभाव भयो, अथवा त्यो गरिएको कुरा पनि प्रपरली उपयुक्त हिसाबले त्यसको संचार भएन, कम्युनिकेट भएन, होइन, जहाँ प्रपर कम्युनिकेसन हुँदैन त्यहाँ चाहिँ नि भ्रम
कन्फ्युजनहरू चाहिँ त्यहाँ आउने,
मिसअन्डरस्ट्यान्डिङहरू, गलत चाहिँ नि अफवाहहरू आउँछ, स्वाभाविक हो। अब प्रदेश सरकारको समन्वयकारी भूमिका, स्थानीय सरकार, वार्ड समिति होइन, टोल, अनि त्यहाँबाट नागरिक इन्डिभिजुअलको रोल, त्यहाँबाट पेसागत कर्मीहरूको रोल, कसको रोल के हुने, त्यसमा सबै आफआफ्नो ठाउँमा काम भइदिएदेखि हुने कुरा हो। अब यहाँ यसलाई कतिपय उसमा चाहिँ यसमा भ्रष्टाचारका कुराहरू सुनिँदैछन् होइन, गर्नुपर्ने मान्छेले काम गरिदिएन भने त अप्ठ्यारो हुन्छ। अब सरकारले के हो, अब अवस्था चाहिँ नि दुईवटा हुन्छ, सुरुको अवस्थामा चाहिँ सरकारले सचेत सावधान गर्ने, आह्वान गर्ने, प्रबन्ध गर्ने, नीति बनाउने, नियम बनाउने र तल यसलाई चाहिँ नि प्रवाह गरिदिने हो। अब के आउँछ भने अब फेरि त्यो रिभर्स भएर नागरिक सावधान हुने, सचेत हुने, त्यसले नागरिकले चाहिँ टोललाई चाहिँ ए खोइ हाम्रा के भयो त, यो प्रबन्ध के गरे भन्ने खोजेको हजुर छ भने टोलले ओडालाई भन्ने, ओडाले स्थानीय सरकारलाई भन्ने, स्थानीय सरकारले
चाहिँ नि
प्रान्तीय सरकारलाई अनि सङ्घीय सरकारलाई भन्ने, यो चाहिँ नि दोहोरै हुन्छ। माथिबाट तल पहिलेको अवस्थामा गयो, त्यो सूचना जानकारी गयो, अनि फेरि तलबाट माथि पनि आउँछ, यी दुईटै अवस्था हुन्छ। अब नागरिक सचेतनाको हिसाबले सबै कुरा बुझ्या पनि छ, नागरिक पनि अलि कहिले चाहिँ यो हाम्रो नेपालीमा चाहिँ नेपाली त हामी छौँ होइन, विदेशतिर पनि मैले देखाएको छु, अमेरिका ब्राजिलको उदाहरण भन्नुहोस् या इन्डियाको, होइन त्यहाँ पनि त्यो नागरिक एक खालको अलिकति त्यही नागरिक एकदमै सबै कुरा मानेर बस्दैन भनेर नै नियम कानुन प्रशासन सबै बनाएको हो नि त राज्यहरूको काम त्यहाँनिर अलिक कन्ट्रोल पनि गर्ने त्यो गर्नुपर्ने हो. अब अहिलेको अवस्थामा अलिकति सरकारको कोसिस हुँदा हुँदै पनि कोसिस कहिलेकाहीँ भन्छ न्यायमा न्याय दिएर मात्रै पुग्दैन न्याय दिएको महसुस
हुनुपर्छ.
हाम्रो सरकारले त्यो महसुस गराउनु कुरामा अलिक कमी कमजोरी